السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن اور پروڈیوسر ہیں گلرخ، اور پروگرام میں کئی موضوعات ہیں جن پہ ہم بات کریں گے۔ پاکستان کے اندر ملٹنسی، بہت افسوسناک واقعہ جو بھی پیش آیا ہے اس پہ سب سے پہلے بات ہوگی، افغانستان میں طالبان کی اہلیت کتنی ہے حملے کرنے کی، اور یہ کہ افغانستان کی جو حکومت ہے اس کی پولیٹیکل یونٹی پہ بھی بات ہوگی۔ اگلا ہمارا جو سیگمنٹ ہے اس میں یہ کہ ڈونلڈ ٹرمپ پریزیڈنٹ الیکٹ، ان کے رجیم کے پہلے 100 دنوں میں کیا توقعات رکھی جائیں، ہم بات کریں گے اسی سیگمنٹ کے اندر۔ پاکستان کی اسلامی نظریاتی کونسل جو مردوں کے بھی ڈومیسٹک رائٹس اور ان کو ڈومیسٹک ابیوز سے بچانے کی بات کر رہی ہے، کیا یہ محض ایک کہنا چاہیے کہ اذرائے تفنن بات کی گئی ہے، یا واقعتاً وہ یہ سمجھتے ہیں کہ مردوں کو کچھ چیلنجز ہیں سوسائٹی کے اندر؟ بات ہم کریں گے۔ سب سے پہلے انتہائی افسوسناک واقعہ، کچھ دیر پہلے بلوچستان کا علاقہ ہب، اس کے نزدیک شاہ نورانی، حضرت شاہ نورانی، ان کے مزار پہ دھماکہ ہوا ہے جس میں اس وقت تک اطلاعات یہ ہیں کہ کم از کم 30 افراد ہلاک اور 70 سے زیادہ زخمی ہیں۔ پاکستان کا جو میڈیا ہے، پرائیویٹ میڈیا، اس کے اعداد و شمارے سے مختلف ہو سکتے ہیں، اور توقع یہ کی جا رہی ہے کہ اس میں ہلاکتوں میں اضافہ ہو سکتا ہے۔ عمومی طور پر دیکھا گیا ہے کہ طالبان اور اس نوعیت کے گروپ جو خاص طور پہ صوفیزم کے اگینسٹ ہیں، وہ اس طرح کے مزاروں کو ہدف بناتے رہے ماضی میں۔ ہمارے ساتھ کچھ اپڈیٹس کے لیے موجود ہیں ہمارے کورسپونڈنٹ بھی، لیکن سب سے امپورٹنٹ اس وقت وہاں کے جو بلوچستان کے ہوم منسٹر ہیں سرفراز بگٹی صاحب، انہوں نے ہمیں جوائن کر رکھا ہے، کچھ اپڈیٹس انہیں سے لیتے ہیں۔ بگٹی صاحب بہت شکریہ، آپ نے ہمارے لیے وقت نکالا، اور بہت افسوسناک واقعہ آج کا۔ آپ کے پاس ابھی تک کیا تفصیلات بتایا گیا کہ ابھی وہ مصروف ہیں؟ ستار کاکڑ سے ہم کچھ اپڈیٹس لیتے ہیں، ہمارے کورسپونڈنٹ ہیں وہاں پہ کوئٹہ کے اندر، سٹرنگر ہیں۔ بہت شکریہ ستار، آپ ہمیں یہ بتائیے گا کہ کیا کس طرح سے یہ واقعہ پیش آیا، کب پیش آیا، اور تازہ ترین اطلاعات کیا مل رہی ہیں؟
جی، ہماری جو حکام سے بات ہوئی ہے، انہوں کا یہ بتانا ہے کہ یہ مغرب سے تھوڑی دیر پہلے وہاں پر جو عقیدت مند جمع ہو گئے تھے، اور اس وقت دھمال جاری تھا کہ اچانک یہ زوردار دھماکہ، جو لیوی حکام ہیں ان کے بقول اس موقع پر کوئی 500 کے قریب افراد یہاں پر جمع تھے، جس میں خواتین اور بچے بھی شامل۔
صحیح
کہنا تھا کہ یہ دھماکہ ہوا، اور ابھی جو ہم نے لیوی حکام سے تصدیق کی ہے، انہوں نے بتایا ہے کہ تقریباً 20 سے زائد افراد اس میں ہلاک ہو چکے ہیں، جن میں خواتین اور بچے بھی شامل ہیں، جبکہ درجنوں جو ہے وہ زخمی بتائے گئے ہیں۔ چونکہ یہ علاقہ کافی دور ہے، ضلع خوزدار کا سے کافی دور ہے، پہاڑی علاقہ ہے، وہاں سے زخمیوں کو اور جو ہلاک شدگان ہیں ان کو منتقل کرنے میں کافی دقت پیش آ رہی ہے۔ مختلف امدادی ٹیمیں ابھی موقع پر پہنچ چکی ہیں، کچھ زخمیوں کو منتقل کیا گیا ہے جبکہ دیگر کو ابھی منتقل کیا جا رہا ہے۔ جی،
منتقل کرنے کے لیے ہم نے پچھلے جو ایک انفارچونیٹ واقعہ تھا اس پس منظر میں یہ دیکھا تھا کہ ایمبولینسز کی کمی تھی، سو اس میں کس حد تک سوئفٹ ان کی منتقلی ہو رہی ہے اسپتالوں کی جانب جو اس میں زخمی افراد ہیں، اور کیا ابھی
تک؟
جی جی، جاری رکھیے۔
ابھی تک تقریباً ابھی اس وقت جو ہے اس میں کامیاب ہوئے ہیں، جو مختلف انتظامیہ جو ہے انہوں نے پرائیویٹ گاڑیوں کو بھی اس میں استعمال کیا ہے، اور متعدد زخمیوں کو اس وقت جو زیادہ جن کو زخم آئے تھے ان کو منتقل تقریباً کیا گیا ہے، لیکن چونکہ وہ کچھ اس میں راستے میں ہیں اور ان کو شدید چوٹیں آئی تھی، تو یہ اس وقت تک صحیح طریقے سے نہیں کہا جا سکتا کہ وہ راستے میں درد توڑ گئے ہیں یا وہ پہنچ چکے ہیں۔
اچھا، یہ بتائیے گا کہ کسی نے ابھی پولیس آفیشلز نے یا جو وہاں پہ صوبائی حکومت کی مشینری ہے اس کی جانب سے کچھ بتایا گیا ہے کہ کسی نے اس کی ذمہ داری قبول کی ہو، یا اٹ سیلف میڈیا کی سطح پہ کسی نے اس کی ذمہ داری قبول کرنے کا دعویٰ کیا ہو اس حملے کی؟
جی نہیں، مقابلے ابھی تک تو نہ تو کسی بھی میڈیا پہ اور نہ ہی پولیس حکام کی جانب سے اس کا کوئی انڈیا نہیں دیا گیا کہ یہ دھماکہ کس کی جانب سے اور کس طرح کیا گیا۔
آفیشلی کچھ فگرز کیجوالٹیز کے سامنے آئے ہیں، کیونکہ ہم جس کو بڑے محتاط انداز میں ریفرنس دے رہے ہیں، 30 ہلاکتیں اور 70 سے زیادہ زخمی ہیں، پرائیویٹ میڈیا جو ہے اس کا نمبر اس سے بالکل مختلف ہے، سو کچھ اعداد و شمار کے بارے میں آپ بتا سکتے ہیں؟
جی، لیوی زکام نے تو یہی کہا ہے کہ 2 درجن کے قریب ہلاکتیں مجھے بتائی ہیں، جو 24 سے 25 کا لفظ استعمال کیا گیا ہے انہوں نے، لیکن ہلاکتیں ان کا یہ بھی کہنا تھا ساتھ میں کہ ہلاکتوں میں اضافہ ہو سکتا ہے، کیونکہ علاقہ کافی دور ہے اور جو لوگ شدید زخمی ہوئے ہیں ان کا منزل تک، اسپتال تک پہنچنا انہوں نے ناممکن بتایا ہے۔
جی، بہت شکریہ آپ کا ستار کاکڑ، ہم ہو سکتا ہے کہ اس پروگرام کے اندر آدھے گھنٹے کے بعد آپ سے دوبارہ کچھ تفصیلات لیں اگر اس میں کوئی میجر ڈیولپمنٹ ہوتی ہے، کیونکہ یہاں پہ لوگ کافی تھے، ہلاکتوں یا زخمی ہونے والے افراد کی تعداد اس میں اضافے کا بھی خدشہ ہے. ہم کوشش کر رہے ہیں کہ سرفراز بگٹی صاحب جو کہ ہوم منسٹر ہیں بلوچستان کے, وہ بھی ہمارے ساتھ موجود ہوں. لیکن آپ بھی ذرا ان ٹو رہیے گا, آپ کے پاس کچھ اپڈیٹس آتی ہیں تو آپ براہ راست ہمارے اسٹوڈیو سے کانٹیکٹ کر سکتے ہیں, ہم بھی آپ کے ساتھ رابطہ رکھیں گے. اور سامعین, اب ہم بات کریں گے افغانستان کے اندر انسرجنسی پہ طالبان کی اہلیت کتنی ہے, وہ کس حد تک حملے کر سکتے ہیں, اور اس ریفرنس میں جو تازہ ترین ایک ہمارے پاس خبر ہے, ہفتے کی صبح آج انفارچونیٹلی وہاں پہ بھی بگرام اس کا فضائی اڈہ ہے, وہاں پہ مشتبہ خودکش بمبار تھا جس نے حملہ کر کے کم از کم 4 افراد کو ہلاک اور 14 کو زخمی کر دیا. اور یہ امریکی فوج کے زیر انتظام یہ بگرام کا فوجی اڈہ کام کر رہا تھا. اور اطلاعات یہ بھی ہیں کہ کابل کے شمال میں واقع اس فضائی اڈے میں خودکش بمبار مزدور کے بھیس میں داخل ہوا تھا اور ڈائننگ ہال کے باہر اس نے خود کو دھماکے سے اڑا لیا اٹ سیلف, مگر وہ مزدور کی بھیس میں بھی وہاں پہ داخل ہوا ہے, تو ڈائننگ ہال تک اس کا پہنچنا یہ بھی غیر معمولی بات ہے اور ایک سینسٹیو جگہ ہے. افغانستان میں بین الاقوامی افواج کے جو کمانڈر ہیں جنرل جان نکلسن, انہوں نے ایک تحریری بیان میں بتایا ہے کہ 12 نومبر کو بگرام ہوائی اڈے میں ہونے والے اس دھماکے میں 4 افراد ہلاک اور 14 زخمی ہو گئے ہیں. ہم انالیسز کریں گے, طالبان نے یا طالبان کے جو ترجمان ہیں ذبیح اللہ مجاہد, اس نے اس کی حملے کی ذمہ داری قبول کرنے کا بھی دعویٰ کیا ہے, اور ان کا یہ کہنا تھا کہ اس دھماکے سے امریکی فورسز کا بھاری جانی نقصان ہوا ہے. کہ طالبان کی آج بھی اہلیت کتنی ہے, اور اس کے باوجود کہ ایک طرف ان کے ساتھ مذاکرات کی باتیں ہو رہی ہیں, تو کیا ایک دوسرے کو ہدف بنانا وہ عمل بھی جاری رہے گا یا رہ سکتا ہے, کیا اس کا مقصد ہو سکتا ہے ایک, اور دوسرا یہ کہ وہ کس حد تک اسٹرائک کر سکتے ہیں, کہاں کہاں کر سکتے ہیں. یہ اس کو تو یقیناً سافٹ کارنر نہیں, سافٹ ٹارگیٹ نہیں کہا جا سکتا بگرام کے فوجی اڈے کو. ہمارے ساتھ ہیں سرور احمد زید صاحب, یو ایس بیسڈ افغان پولیٹیشین ہیں اور افغانستان کی پالیٹکس کے اور ان کے حالات پہ خاص طور پہ گہری نظر رکھتے ہیں. کامران بخاری ہمیں جوائن کر رہے ہیں, سینئر فیلو ود سینٹر فار گلوبل پالیسی اور فیلو ہیں ود پروگرام آن ایکسٹریمزم ایٹ جارج واشنگٹن یونیورسٹی. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. سرور احمد زئی صاحب, آپ بتائیے گا, یہ دھماکہ بگرام فضائی اڈے پہ, یہ تو سافٹ ٹارگیٹ نہیں ہے, لیکن اس کو جب آپ دیکھیں تو کیا آپ کو اندازہ ہوگا طالبان آج بھی کس جگہ کس انداز میں حملہ کرنے یا اسٹرائک کرنے کی اہلیت رکھتے ہیں؟
جی بالکل, میرے خیال میں یہ پلان جو ہوا تھا یہ کوئی ایک ہفتے دو ہفتے ایک مہینے دو مہینے کی پلان نہیں تھا, میرے خیال میں کافی لانگ ٹرم پلاننگ تھا جو انہوں نے کیا ہے. جو لوگ وہاں پہ آتے ہیں, جو ونٹرز آتے ہیں, لوگ جو سامان لاتے ہیں وہ سارے افغانی ہیں, جو ٹرک لاتے ہیں سبزی خوراک بیکری جو بھی وہ سارے افغانی, تو اس کے معمولی سے چیک ہوتے ہیں وہ اندر جاتے ہیں. تو میرے خیال میں کافی پری پلاننگ تھا جو طالبان نے کیا تھا. دوسرا بات یہ اسد بھائی کہ آج کل تقریباً ایک سال سے ہو گیا ریجنل پالیٹکس وہاں پہ کافی چینج ہو رہے, پاکستان چائنا رشیا اور ایران وہ ایک بلاک بن رہا ہے کیونکہ امریکہ کی پالیسی سے خوش نہیں ہے, اور پاکستان بھی لیٹلی جملہ منصور کو امریکن ڈرون نے اس کو قتل کر دیا وہاں پہ, تو اس کی اٹینشن رشیا کی طرف ہو گئی اور طالبان کو بھی کنوینس کیا
صحیح
کہ وہ ایران اور رشیا کے ساتھ روابط مضبوط کرے, تاکہ ایک تو یہ کہ امریکن انٹرسٹ کے خلاف, دوسرا یہ کہ وہاں پہ جو داعش کی سچویشن ہے. تو طالبان کی جو آپ بتا رہے تھے کہ بات چیت ہو رہی تھی, میرے خیال میں بات چیت ہو سکتا یا نہیں ہو سکتا وہ بھی شاید ارینج ہو جائے, لیکن ریجنل انٹرسٹ بھی وہاں پہ جو طالبان کو ڈکٹیشن کر رہے کہ وہ کنٹینیوسلی امریکن ٹروپس پہ اٹیک کرے اور اس کی انٹرسٹ کو جو اس کو سپورٹ کرے.
اچھا یہ بتائیے گا کہ اب آپ کو لگتا کیا ہے کہ طالبان اس نوعیت کے حملے جاری رکھیں گے در حقیقت ایک دباؤ میں لانے کے لیے, اور جو موسم ہے یہ بھی کہا جاتا ہے کہ جب موسم سرد ہو جاتا ہے تو جو انٹرنیشنل فورسز ہیں ان کی تو اب زیادہ تعداد آلریڈی وہاں پہ موجود نہیں ہے, لیکن جس پریزنس میں بھی ہیں ان کے لیے خطرات بڑھیں گے آئندہ آنے والے موسموں میں, اور دوسری جانب طالبان چونکہ فیملیئر ہیں اور ان کے ملیٹنٹس ان کے جنگجو, سو ملٹریلی کس کو ایڈوانٹیج ہو سکتا ہے اس موسم کی تبدیلی کا وہاں پہ؟
اس میں تو شک نہیں ہے کہ افغانستان کی تقریباً 80% علاقہ جو ہے وہ کافی سرد ہے سردیوں میں, تو وہاں پہ طالبان کے جو پرسنل ہے وہ ہمیشہ ان کے پاس اتنی بختر بند گاڑی نہیں ہوتے, اتنی فیسلٹیز نہیں ہوتے کہ وہ لڑائی کرے, تو اس کی لڑائی بہت کم ہو جاتی ہے. لیکن بات یہ کہ انٹرنیشنل فورسز بھی آج کل جو ہے نا کافی نکل گئی, اور دوسری جی ان کے جو آپریشنز ہے وہ کافی محدود ہے, وہ صرف اپنے بیسوں تک محدود ہے, ٹریننگ تک محدود ہے اور اسپیشل آپریشنز تک, تو باہر نہیں جاتے, اس لیے تو ان کی کیجوئلٹی بہت کم ہو گئی, وہ آپریشن میں نہیں جاتے, وہ روڈ بھی آج کل گز میں اچھا کر نہیں لگاتے جو پہلے لگا رہے تھے, ان پہ اٹیک ہو رہے تھے. تو میرے خیال میں طالبان شاید سٹی کی طرف، اربن ایریا کی طرف وہ اٹینشن زیادہ دے رہے، اسپیشلی حقانی گروپ جو ہے کہ وہاں پہ بم بلاسٹ، ایکسپلوژنز، اساسینیشنز، اس پہ اکثر توجہ زیادہ دیتے. وہ یہ صرف یہ نہیں ہے کہ صرف بڑی سٹی کابل، کندھار، مزار، بلکہ دوسری چھوٹے چھوٹے سٹیز میں بھی وہ کوشش کر رہے کہ وہاں پہ جو گوریلا اٹیکس ہے یا مطلب جو ایکسپلوژنز ہے، کار بمز ہے، سوئسائڈ بمب ہے، تو اس پہ زیادہ اٹینشن ہوتے رہے.
صحیح. اچھا اب ذرا ہمیں یہ بتائیے گا کہ اسی افغانستان سے جو منسوب ہے، آج ایک اور خبر ہے، افغانستان کی پارلیمنٹ نے دو فارن منسٹر کو اور دو دیگر کیبنٹ کے ممبرز کو وہاں سے برخاست کیا ہے، اور جو ریزن دی گئی ہے وہ یہ کہ وہ بہتر ڈیلیور نہیں کر سکے، ایڈیکویٹ پرفارمنس ان کی جو ہے نا وہ نہیں تھی، وہ اچھی کارکردگی کا مظاہرہ نہیں کر سکے ہیں. اس کو دو زاویوں سے دیکھنا چاہتا ہوں اور آپ کی رائے لینا چاہتا ہوں. جمہوری عمل کی مضبوطی ہے، آف کورس اگر پرفارمنس کے اوپر پارلیمنٹ جو ہے وہ سمن کرتی ہے اور وہ اپنی اس کے بارے میں رائے دیتی ہے اور ایگزیکیوٹ کرتی ہے تو لگتا ہے کہ جمہوریت پنپ رہی ہے، جمہوری ادارے مضبوط ہو رہے ہیں اور سوال جواب کا اور جواب طلبی کا ایک نظام ہے. اور دوسری جانب یہ ہے کہ کیا اس کے اندر کوئی پولیٹیکل ٹینشنز یا پولیٹیکل یونٹی کے اندر آپ کو کوئی کہنا چاہیے کہ فاصلے نظر آتے ہیں، کیونکہ آلریڈی یہ یونٹی گورنمنٹ ہے، پریزیڈنٹ اشرف غنی اور عبداللہ بتایا جاتا ہے کہ اختلافات کے باوجود وہ گورنمنٹ بہرحال رن کر رہے ہیں، لیکن اختلافات ایگزسٹ کرتے ہیں.
دو باتیں جی بالکل. میرے خیال میں جو آج تین وزراء جو اپنے جاب سے کمپلیٹ تو فائر ہو گئی پارلیمنٹ کی طرف سے، ایک تو یہ کہ پارلیمنٹ بھی کافی پریشر ہے لوگوں کی، آج کل سوشل میڈیا اور پرنٹ اور الیکٹرانک میڈیا بھی کافی افغانستان میں زیادہ ہو گئی ہے. پارلیمنٹ جو ہے افغانستان کی پارلیمنٹ میرے خیال میں دا موسٹ کرپٹ ترین پارلیمنٹ ہے جو ابھی تک لوگوں نے نہیں دیکھا تھا، تو ان پہ کافی تنقید ہے. وہ کوشش کر رہے کہ اپنے امیج کو امپروو کرے کیونکہ الیکشن بھی آ رہا ہے. تو یہ وزراء جو تھے افغانستان کی طرح ایک غریب کنٹری جو وہاں پہ کتنی ضرورت ہے لوگوں کی ہر نگاہ سے، لیکن پھر بھی اس طرح منسٹری تھے افغانستان میں، 17 منسٹری تھے، کہ انہوں نے اپنے 65% بجٹ جو ہے وہ اسپینڈ نہیں کیا تھا ان کے پاس ہے. تو میرے خیال میں 17 وزراؤں کو انہوں نے بلائے، ایک روز میں تین تین وزراؤں کو بلاتے، کل بھی تین آئیں گے، پھر بھی آئیں گے ہر روز تین تین. تو میرے خیال میں کافی وزراء جو ہے شاید مستعفی ہو جائے. اور اس میں ایک پہلو یہ بھی ہے کہ آج کل اشرف غنی اور عبداللہ کے درمیان تعلقات کافی خراب ہو گئے، اور وہ چاہتے ہیں کہ نئے پرسنل لائے. وہ شاید کرزئی گورنمنٹ کے سابقہ جو منسٹرز تھے شاید وہ بھی آ جائے، کیونکہ وہ لوگوں کی ایکسپیرئنس بہت زیادہ تھا، لوگوں کے ساتھ ان کے سپورٹ تھا، اگرچہ کرپشن بھی بہت زیادہ تھا. تو ایک راستہ پارلیمنٹ نے جو یہ کام کیا ہے میرے خیال میں پریزیڈنشل آفس سے کچھ نہ کچھ ان کو گرین سگنل بھی ملا ہے. اور یہ جو تینوں وزراء جو تھے یہ عبداللہ کے وزیر تھے جو ان کی پورشن تھا، تو اس کو فائر ہو گیا.
کوئی ایک منسٹر بھی پریزیڈنٹ اشرف غنی کے کیمپ سے نہیں تھا، ان کے ساتھ ایفیلیشن رکھنے والا
نہیں.
اچھا، لیکن اہم وزارتیں ہیں. مجھے جنرلی تو جب اس خبر کو آپ دیکھتے ہیں کہ اگر اس بنیاد پہ سوال جواب کیا جاتا ہے وزراء سے، سو اس سے خوشی یہ ملتی ہے کہ ایک وار ہٹ ایریا ہے اور جہاں جو طالبانائزیشن سے نکلتا ہوا ایک جمہوری سفر پہ ہے، تو یہ ایک بڑی اچھی ڈیولپمنٹ ہے اس پس منظر میں. سو اگر ایک پولیٹیکل کنٹینٹ کو درمیان سے نکال دیں تو پھر اس ریفرنس میں یہ کتنی بڑی خبر ہے آپ کے لیے؟
میرے خیال میں بہت بڑی خبر ہے، کیونکہ افغانستان میں جو ہے ایک بہت بڑا مشکل جو ہے وہاں پہ کہ اچھی گورننس نہیں ہے، گڈ گورننس وہاں پہ نہیں ہے. وہ کافی مشکل ہے کیونکہ وہ ٹاپ سے لے کے بارم تک جو ہے یہ مشکل ہے. تو اکثر وزراء جو آ گئی ہے وہ پروفیشنل لیول پہ نہیں آئے، وہ سارے ریکمینڈیشن پہ اپنی دوسری بھی پولیٹیکل ریپیلیشن پہ. آپ دیکھیں افغانستان کی جس طرح غریب کنٹری، وہاں پہ اکانومی کتنی کمزور ہے، بلکہ اکانومی بالکل ہے نہیں. ہمارا اکانمی 85% جو ہے وہ انٹرنیشنل ڈونیشن پہ انحصار کرتا ہے. تو ہمارے جو تین امپورٹنٹ منسٹری ہے، منسٹری آف فائنانس، منسٹری آف اکانمی، منسٹری آف کامرس اینڈ انڈسٹریز، یہ تین وزراء جو ہے ایک میں سے ایک بھی انہوں نے اکانمی میں یا مطلب کوئی ایم بی اے یا بی بی یا اس کا کوئی ایکسپیرینس نہیں ہے.
صحیح. اچھا، ہمارے ساتھ رہے گا جی سرور احمد زئی صاحب، ہمارے ساتھ رہے گا. کامران بخاری صاحب سے ہمارا رابطہ ہو گیا ہے، سینئر فیلو ود سینٹر فار گلوبل پالیسی اینڈ فیلو ود پروگرام آن ایکسٹریمزم ایٹ جارج واشنگٹن یونیورسٹی. کامران صاحب بہت شکریہ آپ کا، آپ نے ہمارے لیے وقت نکالا ہے. ہم بات تو افغانستان پہ کر رہے ہیں، پاکستان کے اندر بھی ایک بہت افسوسناک واقعہ ہوا ہے، ہب میں ملیٹنسی اور ایک شرائن کو ٹارگیٹ کیا گیا ہے، لیکن ذرا پہلے افغانستان پہ ہی ہم فوکس کرتے ہیں اس وقت. ایک پہلا اینگل تو یہ تھا کہ طالبان جنہوں نے آج کہنا چاہیے بگرام فضائی اڈے کو ٹارگٹ کیا ہے، سوسائڈ اٹیک تھا، 4 افراد مارے گئے، 14 زخمی ہوئے، تو ظاہر یہ سافٹ ٹارگٹ تو نہیں تھا، وہاں تک ان کی ایکسیس ہوئی۔ اس پس منظر میں ہم جاننا چاہ رہے تھے کہ طالبان کی آج بھی ایبلٹی یا کیپیبلٹی کتنی ہے کسی بھی بڑے ہدف تک پہنچنے کی یا وہاں پہ جا کے اسٹرائک کرنے کی۔ پہلے اس اینگل کو رسپونڈ کیجیے گا، پھر دوسرے اس کا جو زاویہ ہے اس پہ ہم بات آپ کا انالیسس لیتے ہیں۔
جو ہے وہ کار فرما ہوتے ہیں، پہلی بات تو یہ ہے کہ ایکسس کے لیے آپ کو انسائڈ ہیلپ کی ضرورت ہوتی ہے، اور طالبان کی جو انٹیلیجنس کیپبلٹیز ہیں وہ کئی سالوں سے ہم دیکھ رہے ہیں کہ ان کو وقتاً فوقتاً جو ہے ایک رسائی مل جاتی ہے، کیونکہ ان کو کوئی نہ کوئی انسائڈ ہیلپ مل جاتی ہے، خاص طور پہ یہ بڑی تنصیبات کے اندر داخل ہونے کے لیے، کیونکہ اس کے بغیر جو ہے وہ یہ اپنا ممکن نہیں ہے، خاص طور پہ بغرام جیسے اڈے کے اوپر۔
جی
دوسری بات یہ ہے کہ اپنا طالبان جو ہیں وہ ان کی ویسے بھی جو ہے اگر آپ ڈسٹرکٹ لیول پہ دیکھیں، ابھی حال ہی میں اپنا میں نے ایک رپورٹ لکھی تھی جیو پولیٹیکل فیوچرز کے لیے، جس میں ہم باقاعدہ نقشے کو بھی چھاپا ہے کہ جس ڈسٹرکٹ لیول تک کہ کہاں کہاں جو ہے طالبان کو فریڈم آف موومنٹ ہے، کہاں طالبان کو جو ہے کنٹرول ہے ڈسٹرکٹس کا، تو اگر اس پس منظر میں دیکھا جائے تو کوئی یہ حیرت انگیز بات نہیں ہے۔ ابھی حال ہی میں جو ہے دوبارہ قندوز کے اوپر، شہر کے اوپر طالبان داخل ہو گئے تھے، بہت سارے علاقوں میں قبضہ بھی کر لیا تھا، تو لوگ بڑے حیران ہوئے کہ جی یہ کیسے ہو رہا ہے، پھر سے ہو رہا ہے، تو وہ لوگ بھول جاتے ہیں کہ اس کے گرد و نواح کے اندر جتنے جو ہے وہ ضلع ہیں، جتنے اضلاع ہیں، وہ طالبان کے کنٹرول میں ہیں، تو یہ کوئی حیرت کی بات نہیں ہے اگر وہ شہر میں داخل ہو جاتے ہیں وقتاً فوقتاً۔
صحیح۔ اچھا کامران صاحب، دوسرا ایک ڈیولپمنٹ یہ ہے کہ افغانستان کی پارلیمنٹ نے 3 منسٹرز کو بشمول فارن منسٹر کے ان کو انسیٹ کیا ہے۔ میں تھوڑا سا اس کا بتانا چاہوں گا کہ اگر آپ اس کو فالو نہیں کر سکے، کچھ لمحوں پہلے آورس پہلے کی ڈیولپمنٹ ہے، اور لا میکرز کا باقاعدہ وہاں پہ کنکلوژن یہ تھا کہ ان کی پرفارمنس اچھی نہیں تھی، ان ایڈیکویٹ پرفارمنس ہے، جس کی وجہ سے ان کو عہدوں سے ہٹایا جا رہا ہے۔ اب نئی نامینیشنز آئیں گی جس کو وہ اپروو کریں گے۔ اس کو جمہوری عمل کے طور پہ دیکھا جائے، یا چونکہ ان کا تعلق جو ہے وہ عبداللہ فریکشن کے ساتھ ہے، تو اس کو پولیٹیکل کہنا چاہیے کہ یونٹی میں کسی نوعیت کے دراڑ کے طور پہ دیکھا جائے؟
دیکھیے اس میں دونوں چیزیں شامل ہوتی ہیں، کیونکہ دونوں کوئی جو ہے وہ ایک طرح سے ایک دوسرے کے ساتھ ملی جلی ہوتی ہیں۔
صحیح۔
پرفارمنس جو ہے وہ کوئی آبجیکٹیو ریالٹی تو ہے نہیں بالکل بھی۔
صحیح۔
اگر جو ہے صدر اشرف غنی یہ ایک کام کروانا چاہتے ہیں، اور اس کے وزیر خارجہ، وزیر دفاع اور دیگر اور جو منسٹر صاحبان ہیں، اگر وہ ان کے کوآپریٹ نہیں کر رہے تو ظاہر پھر وہ پرفارمنس کا بھی حصہ ہو جاتا ہے، لیکن ساتھ ہی ساتھ پھر سیاسی اہداف اور مقاصد جو ہیں وہ بھی ہوتے ہیں کہ بھائی دوسرا فیکشن جو ہے میری پالیسی سازی کے اندر جو ہے وہ روئے اٹکا رہا ہے، تو اس میں ہم ان کو علیحدہ علیحدہ نہیں دیکھ سکتے، ان کو ساتھ ساتھ لے کے چلنا ہوگا۔ لیکن میں یہ ضرور کہنا چاہوں گا کہ ایسے موقع پہ یہ فیصلہ کیا گیا ہے کہ جو افغانستان کی ریاست کے لیے میں سمجھتا ہوں یہ ٹھیک بالکل نہیں ہے۔ اس کی وجہ یہ ہے کہ اس وقت ایسے وقت میں جب کہ طالبان کی انسرجنسی جو ہے وہ طول پکڑ رہی ہے اور بڑھ رہی ہے اپنی شدت کے ساتھ، اس موقع پر کم از کم جو اینٹی طالبان کیمپس ہیں ان کے اندر کوئی اتحاد ہونا چاہیے، ان کو ان کے درمیان جو فشار ہے، ان کے درمیان جو چکرش ہے، وہ میں سمجھتا ہوں کہ مزید عدم استحکام اور صرف طالبان کو جو ہے تقویت دیں گی۔
بہت شکریہ کامران صاحب، ہمارے ساتھ رہے گا مسٹر فراز بگٹی صاحب نے جوائن کیا ہے، ہوم منسٹر بلوچستان کے، اور ہم تھوڑا جو سب سے پہلے جس موضوع پہ ہم نے بات شروع کی تھی، انتہائی افسوسناک واقعہ ہب کے اندر احمد شاہ ان کے مزار پہ یہ دھماکہ کیا گیا ہے، جس میں اب تک کی اطلاعات کے مطابق 2 درجن سے زائد افراد ہلاک ہو چکے ہیں، کیجویلٹیز بڑھ رہی ہیں۔ ہمیں ہوم منسٹر سے کچھ اپ ڈیٹس لیتے ہیں۔ بہت شکریہ سر فراز بگٹی صاحب، آپ نے ہمارے لیے وقت نکالا، کیا تازہ ترین اطلاعات ہیں، یہ واقعہ کس طرح سے پیش آیا ہے؟
دیکھیے بہت ہی افسوسناک اور دل ہلانے والا واقعہ ہے دہشت گردی کا، جتنی بھی مذمت کی جائے اس کی کم ہے، اور جس طرح آپ دیکھ رہے ہیں کہ بلوچستان کو تیسری دفعہ پہ بڑا حملہ کیا گیا ہے گریشن پاس میں، اور میں سمجھتا ہوں کہ یہ کیونکہ ابھی انویسٹیگیشن ہو رہی ہے اور ابھی یہ طے کرنا قبل وقت ہے کہ یہ سوسائٹی تھا یا پلانٹڈ تھا، بیکاز آپ اس دیکھیں کہ بہت دور دراز علاقہ ہے، اور اس سے اندازہ لگائیں کہ ڈسٹرکٹ ہیڈ کوارٹر سے یہ 5 گھنٹے کی ٹریولنگ پہ ہے، تو ظاہر ہے پھر اس علاقے میں آپریشن ریسکیو آپریشن پہ ہمارا فوکس ہے، پہلا ہمارا فوکس ہے یہ کہ ہم کسی طریقے سے اپنے لوگوں کو ریسکیو کر پائیں۔
صحیح، ریسکیو کے اوپر آپ کا فوکس ہے، لیکن انفارمیشن آپ کی وہ تو ایکسس میں ہوگی، وہاں پہ آپ کے جو مقامی عہدیدار ہیں ان سے کیا اطلاعات آپ کو مل رہی ہیں، یا کسی نے کوئی کسی نوعیت کا دعویٰ کیا ہو، یا اس سے پہلے کوئی خطرہ ہو جو محسوس کیا گیا ہو کہ اس طرح کے حملے ہو سکتے ہیں؟
کیونکہ خطرہ تو آپ کانفلکٹ زون میں ہیں، ہم وار زون میں ہیں، خطرہ تو ہر وقت موجود ہوتا ہے، اور خطرے کا ہمیں احساس بھی ہے، اس خطرے کی ہمیں آگاہی بھی کی جاتی ہے انٹیلیجنس ایجنسی سے، لیکن آج تک اس ایک درگاہ کی طرح اٹیک کی اس طرح اسپیسیفک تھریٹ نہیں تھا۔
اس طرح کے ماضی میں جو حملے ہیں اس کی عموماً ذمہ داری طالبان کے کئی کچھ فریکشنز نے قبول کی ہے، کیونکہ وہ اس کو مذہبی طور پہ درست نہیں سمجھتے، ان کے خیال میں یہ بدعت ہے مزاروں کے اوپر جانا۔ سو کیا اس میں بھی اشارہ وہی ملتا ہے، کچھ لیڈز ملتی ہیں جو آپ کو طالبان یا ان کے کسی گروپ کی طرف لے کے جاتی ہوں، یا دیگر جو مذہبی شدت پسند گروپ ہیں پاکستان کے اندر بھی وہ آپریٹ کر رہے ہیں، اور خاص طور پہ بھی جن حالیہ واقعات کا آپ نے حوالہ دیا ہے جس میں لشکر جنگوی جیسے گروپوں کے نام سامنے آئے، تو کیا کچھ لیڈز ہیں جو کسی نہ کسی طرف لے جانے میں کچھ مددگار ثابت ہو رہی ہوں؟
اور دیکھیے آنسٹلی سپیکنگ اس وقت تک نہیں ہے، اس وقت تک تو نہیں ہے، ظاہر ہے یہ انویسٹیگیشن ہوں گی اور ہم اس کو دیکھیں گے کہ کون ہے اور کس طرح ہے، لیکن ابھی اس وقت کہنا بہت قابل وقت ہے۔
کیجوالٹیز کے بارے میں کچھ بتا سکتے ہیں؟
دیکھیے آفیشیل پوزیشن ہے میری ایک، اور میں اس وقت آفیشیل پوزیشن میں یہ کیجوئلٹیز بھی کنفرم نہیں کر رہا ہوں، کہ جب تک یہ 100% ہمیں کنفرم نہیں ہوں گی، ہمارے لیے پریس کے آفیشیل کمپلیٹ نہیں ہوگا، پھر ہم پریس کو بریف کریں گے اور اس میں انفارم کریں گے۔
جی بہت شکریہ اسرف فراز بکٹی صاحب، آپ نے ہمارے لیے وقت نکالا، آپ ہمارے ساتھ موجود رہے، بہت شکریہ۔ سامعین چند سیکنڈ کے ہم بریک لیتے ہیں، کامران بخاری صاحب ہمارے ساتھ موجود رہیں گے اور سرور احمد زئی صاحب ہمارے ساتھ موجود ہیں، ان سے ہم ایک کوئک ان کا کوسچن اور انالیسز لیں گے کہ جو آئندہ امریکہ کے صدر ہیں ڈونلڈ ٹرمپ، پریزیڈنٹ الیکٹ، ان کے پہلے 100 دنوں میں کیا توقعات رکھی جائیں، خاص طور پہ ایسے وقت میں جب ان کی ٹیم تشکیل پانے جا رہی ہے اور اس بارے میں جو فیسز سامنے آ رہی ہیں تو کیا ایزمپشنز بن رہی ہیں، کیا انالیسز ہو رہے ہیں واشنگٹن کے اندر، ایک بریک کے بعد۔
عمران، تم اردو میں تازہ ترین خبروں اور دلچسپ فیچرز کے لیے کس ویب سائٹ پہ جاتے ہو؟
وائس آف امریکہ کی اردو ویب سائٹ www.urduvoa.com پر، اور کہاں
زبردست، مجھے بھی سب سے زیادہ www.urduvoa.com ہی پسند ہے۔
چلو کسی بات پر تو ہم دونوں میں اتفاق ہے
بھائی، www.urduvoa.com پر کسے اتفاق نہیں ہوگا۔
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم، میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ گلروخ، اور پروگرام کے حصے میں ہم بات کریں گے امریکہ کی سیاست کے اوپر اور انتخابات 2016، پریزیڈنٹ الیکٹ ڈونلڈ ٹرمپ، وہ نئی اپنی ٹیم تشکیل دینے کے لیے انہوں نے جو مینڈیٹ دیا ہے وہ نائب صدر جو ہے مائک پینس ان کو، کہ وہ پوری ٹیم کی اور ٹرانزیشن ٹیم کی جو ہے وہ قیادت کریں۔ کئی نام سامنے آ رہے ہیں کہ اس کو کیا عہدہ مل سکتا ہے، لیکن بہت سارے تجزیہ کاروں کا یہ خیال ہے کہ جب ٹیم تشکیل پائے گی تو اندازہ ہوگا کہ وہ کس طرح کے ایکشنز لینا چاہیں گے۔ عموماً یہ خیال کیا جاتا ہے کہ مینڈیٹ ہوتا ہے پریزیڈنٹ کے پاس، اور اس میں جو پہلے 100 دن ہیں وہ بڑے اہمیت کے حامل ہوتے ہیں، اور ان 100 دنوں کے اندر جو وہ فیصلہ کرنا چاہیں گے اس کے اوپر امپلیمنٹ کرنا آسان ہوتا ہے، کوئی زیادہ مزاحمت نہ اپوزیشن کی جانب سے مورلی ہوتی ہے نہ جو ہے وہ پارلیمنٹ کی جانب سے بھی، لیکن کیا کہ وہ ریڈیکل تبدیلیاں آ سکتی ہیں یا کچھ پہ کمپرومائزز بھی ہو سکتے ہیں، جیسے ابھی الیکشن کیمپین کے دوران ڈونلڈ ٹرمپ نے کلیئرلی یہ کہا تھا کہ وہ پریزیڈنٹ باراک اوباما کی لیگسی کے طور پہ جانے والا جو ہیلتھ کیئر پلان ہے اس کو وہ منسوخ کر دیں گے، لیکن آج اطلاعات آئیں کہ انہوں نے کہا کہ کم از کم اس کے 2 نکات جو ہیں یا 2 پوائنٹس ایسے ہیں جو مجھے پسند ہیں اور ہم ان کو رکھنا چاہیں گے، ہو سکتا ہے ایک تو، اور اسی طرح یہ کہ یا تو اسی کو اپ ڈیٹ کریں گے یا ٹوٹلی منسوخ کر کے ان کے یہ 2 پوائنٹس شامل کیے جائیں۔ سو کیا ہم ایکسپیکٹ کریں، اور پھر اسپیشلی جب ہم بات ملیٹنسی پہ کرتے ہوئے آ رہے ہیں تو اس ریجن کے اندر جو امریکہ کی انگیجمنٹ ہے اس پہ ڈونلڈ ٹرمپ، پریزیڈنٹ الیکٹ اور ان کی ٹیم کیا انیشیٹو لے سکتی ہے؟ پہلے ہم انالیسز لیتے ہیں، پھر ذرا پارٹیزن اپروچ کی طرف آئیں گے۔ کامران بخاری صاحب ہمارے ساتھ ہیں اور سرور احمد زئی صاحب۔ سرور احمد زئی صاحب، آپ بتائیے گا کیا ایکسپیکٹ کرتے ہیں پریزیڈنٹ الیکٹ جب وہ 20 جنوری کے بعد باقاعدہ اپنا آفس سنبھال لیں گے، تو پہلے 100 دنوں میں وہ افغانستان سے متعلق، افغانستان کے اندر ملیٹنسی سے متعلق، یا وہاں پہ اس ریجن کے اندر اور بارڈر ریجن کے اوپر جن ملیٹنسی کے ٹھکانوں کی بات ہوتی ہے، سو ممکنہ طور پہ وہ کیا فیصلے کر سکتے ہیں اگر ان کی الیکشن کیمپین کو سامنے رکھتے ہوئے آپ کچھ اندازہ لگانا چاہیں تو؟
میرے خیال میں کچھ بھی بدل نہیں ہوگا، سیم سچویشن ہوگا، کیونکہ شاید ایک فریش پرسپیکٹو ہوگا کہ وہ اپنی نئے جنرل جو ہے جنرل فلین، جس کا ایکسپیرینس ہے لیکن ایکسپیرینس نہیں ہے افغانستان میں، اپنے دوسرے دوستوں سے شاید وہ مشورہ لے لے، لیکن اس میں شاید اور شاید پینٹاگان کے جو جنرلز ہیں وہ جو افغانستان کے انڈر گراؤنڈ ہے نکلسن دوسرے چاہے ان سے مشورہ لے لے, ایک فریش پرسپیکٹو ہوگا. لیکن افغانستان میں اس کا کوئی تبدیلی نہیں آئے گی, صرف ایک چیز ہوگی کہ امریکن جو اس کے دوست ہے اس کے ساتھی ٹرمپ کے وہ اپنی ٹروپس وہاں پہ چاہتے ہیں کہ افغانستان میں ٹروپس لیول کم نہ ہو جائے, ٹروپس وہاں پہ ہو, سپورٹ ہو. اگرچہ ٹرمپ کی آج کل جو اس کی خوشی کا ٹائم ہے کہتا ہے کہ پوٹین بہت اچھا آدمی ہے, اس کے ساتھ ہم کچھ نہ کچھ مشکل حل کر سکتے ہیں, لیکن یہ مشکل آسانی سے حل نہیں ہوگا, ٹرمپ کے آنے سے بھی نہیں ہو سکتے رشیا کے ساتھ. تو وہ رشین کے انفلوئنس کے لیے بھی شاید وہ ٹروپس وہاں پہ ہوں گے. دوسرا ہے کہ اس نے پہلے بتایا تھا کہ پاکستان بھی ایک نیوکلیئر پاور ہے, وہاں پہ انسرجنسی بہت زیادہ تیز ہے اور نیوکلیئر جو ویپنز ہے وہ شاید خطرے میں ہو جائے, تو اس کے لیے بھی شاید ہمارے ٹروپس وہاں پہ ہوں گے. تو شاید ٹروپس کے لیول کم نہ کرے, جس طرح کلنٹن اگر آ گئی تھی تو شاید اس نے کم کیے ہوں گے, لیکن شاید وہ اپنے ٹروپس لیول پہ وہاں پہ رکھ دے, اور افغانستان کے گورنمنٹ کے جو ٹروپس ہے اس کے لیے جو ٹریننگ اور دوسری سپورٹ ہے وہ شاید جاری ہوگی.
جی بہت شکریہ آپ کا سرور منزئی صاحب, آپ نے ہمارے لیے وقت نکالا. کامران بخاری صاحب آپ کا انالیسس اسپیشلی ڈیفینس اور جو فارن فرنٹس کے اوپر, کیا آپ ایکسپیکٹ کرتے ہیں کہ پہلے 100 دنوں میں کیا آپ کو وہاں سے جیسچرز آ سکتے ہیں وائٹ ہاؤس سے؟
دیکھیں سرور احمد طیب صاحب سے میں براڈلی اتفاق کرتا ہوں کہ کوئی خاص فرق نہیں پڑے گا. یہ ایک دانشوری کا کاروبار جو ہے جو بیلٹ وے کے اندر گرم ہو جاتا ہے جب بھی کوئی نیا صدر الیکٹ ہو کے آتا ہے یا کیمپین چل رہی ہوتی ہے, تو یہ طرح طرح کی جو ہے نا اسپیکولیشن ہوتی ہے کہ جی یہ بدل جائے گا وہ بدل جائے گا. لوگوں جو ہے بڑے بڑے دانشور بڑے بڑے ایکسپرٹس یہ بات بھول جاتے ہیں کہ کوئی بھی فرد واحد نئی شخصیت یا نئی جماعت اگر حکومت میں آتی ہے تو وہ کلین سلیٹ سے شروع نہیں کرتی, اور اس کے سامنے بھی وہی مشکلات اور دشواریاں شامل ہوتی ہیں, ان کے راستے میں روڑے اٹکاری ہوتی ہیں جو ان کے پریڈیسیسر کے ساتھ ہو رہا ہوتا ہے. تو ایسا نہیں ہے کہ کوئی انقلابی تبدیلی آئے گی. ہاں چھوٹی موٹی جو ہے تبدیلی ضرور آتی ہے. امریکی صدر کے پاس ڈومیسٹک پالیسی کے اوپر تو بہت زیادہ گنجائش نہیں ہوتی, فارن پالیسی میں تھوڑا زیادہ ہوتی ہے, لیکن فارن پالیسی میں پھر دوسرے ممالک شامل ہوتے ہیں, زمینی حقائق شامل ہوتے ہیں. اب مثال کے طور پہ صدر جو الیکٹ ٹرمپ جو ہیں وہ اب اس وقت انہوں نے وہ جو گیپ ہے اپنی وعدوں کا اور جو وہ ایکچولی ڈلیور کر سکتے ہیں اس کو کم کرنا ہے. تو اس کے لیے مثال کے طور پہ اگر وہ کہتے ہیں کہ جی دیکھیں میں نے وعدہ کیا ہے عوام کے ساتھ کہ میں آئیسس کا کلا کما کر دوں گا, اب آئیسس کے کلا کما کرنے کے لیے وہ کہتے ہیں اسٹریٹجی بنائی جا رہی ہے, اور اس اسٹریٹجی کے اندر ان کے جرنیل ان کو یہی بتا رہے ہیں کہ جو وہ صدر اوباما کو بتا رہے تھے, تو لگ بھگ جو ہے کوئی خاص جو ہے گنجائش نہیں ہے. ادھر ادھر چھوٹی موٹی کوئی جو ہے نئی اپنا ٹیکٹیکل لیول پہ کوئی تبدیلی آ سکتی ہے, لیکن اسٹریٹجکلی انلیس کہ امریکی عوام اس چیز کے لیے تیار ہو جائے کہ 500,000 امریکن ٹروپس جو ہیں وہ سیریا کے اندر داخل ہو جائیں, تو اس اگر وہ نہیں ہوتا تو پھر میں نہیں سمجھتا کہ خاص فرق پڑے گا.
بہت شکریہ کامران بخاری, آپ نے بھی ہمیں جوائن کیا پچھلے سیگمنٹ سے, آپ ہمارے ساتھ تھے. اور سامعین ہمارا جو پینل ہے نیا جنہوں نے ہمیں جوائن کیا ہے ان کے ساتھ میں آپ کا تعارف کروا دوں, وہ ہمارے ساتھ موجود رہیں گے اور ہمیں امریکہ کی اس پالیٹکس پہ اور یہ جو انتخابات کے نتائج ہیں اس کے اوپر اور پہلے 100 دن اس کے اندر کیا توقعات رکھی جائیں نئے یو ایس ریجیم سے, اس پہ ہم بات کریں گے. ہمارے ساتھ ہیں صبا احمد, بہت وائبرنٹ سپورٹر ریپبلکن پارٹی کی, اور مسلم سوار ٹرمپ اس پلیٹفارم کو بھی یہاں میٹروپولیٹن ایریا میں لیڈ کرتی رہی ہیں. عارف خان وہ بھی ریپبلکن سپورٹر ہیں بڑے, اور بڑے کلوز سپورٹر پریزیڈنٹ الیکٹ ڈونلڈ ٹرمپ کے ساتھ, ہم نے ان کی تصاویر بھی دیکھی ہیں اور وہاں پہ وہ الیکشن نائٹ میں موجود بھی تھے اور ان کے اس کیمپ کے اندر تھے جب ہماری بھی ان کے ساتھ ملاقات ہوئی. ملک عابد نئی عابد صاحب ندیم عابد صاحب ہمارے ساتھ موجود ہیں نیو یارک کے اندر, بہت وائبرنٹ ایکٹیو ڈیموکریٹ پارٹی کے سپورٹر ہیں, ذرا ان سے بھی ہم بات کریں گے. لیکن چونکہ انتخاب کے بعد میں تو وہاں پہ نیو یارک میں لائیو اپڈیٹس میں مصروف تھا, ذرا کچھ ریزنز پہ میں پہلے انیشلی ایک ایک سوال یہ کرنا چاہوں گا کہ ڈونلڈ ٹرمپ اگر جیتے تو کیوں, اور اگر ہلری کلنٹن کو شکست ہوئی ہے تو اس کی وجہ کیا ہو سکتی ہے. پہلے ذرا ڈیموکریٹک پارٹی سے شروع کرتے ہیں. ملک ندیم عابد صاحب آپ کا انالیسس کیا ہے, اگر آپ نے پارٹی کی سطح پہ ذاتی سطح پہ انالیسس کیا ہو یا سول سرچنگ کی ہو تو کیا جواب ملتے ہیں ان دونوں سوالوں کے, سوال کے دونوں زاویوں کے؟
السلام علیکم جناب, آپ کے لسنرز کو ساری دنیا میں السلام علیکم. دیکھیں سب سے امپورٹنٹ چیز تو یہ ہے کہ اسٹریٹیجیکلی ہماری جو پالیسی تھی یا جو ہماری الیکشن کیمپین کا جو ایک کور تھا وہ غلط تھا. میں اس نظریے پہ پہنچا ہوں कि डोनाल्ड ट्रंप साहब ने एक देसी स्टाइल में रोटी कपड़ा और मकान का नारा दिया उन लोगों को जो गुज़श्ता 10-15-20 साल से अनएम्प्लॉयमेंट का शिकार थे, जिनके फैमिली फॉर्म्स बंद हो चुके थे, जो फैक्ट्रियां बंद हो चुकी थी जहां पे वो नौकरी करते थे, जो प्योर वाइट बेल्ट थी जहां पे मैन्युफैक्चरिंग का इलाका था, तो उनको एक अच्छा मुस्तकबिल का उन्होंने वादा दिया और उनके ऊपर उन्होंने फुली कंसंट्रेट किया और उन लोगों ने इन रिटर्न डोनाल्ड ट्रंप साहब को अपना वादा डिलीवर किया वोट देने का। जबकि हमने उस बेल्ट को कम्प्लीटली इग्नोर करके एज ए डेमोक्रेटिक पार्टी उस बेल्ट को कम्प्लीटली इग्नोर करके हमने 100% अपनी स्ट्रेटजी इलेक्शन की माइनॉरिटीज पे, ब्लैक वोटर्स पे और फिर पार्शली मुस्लिम वोटर्स पे भी डिपेंड की। वेरी अनफॉर्चुनेटली हमारे वोटर्स ने हमें डिसअपॉइंट किया और उन्होंने वापस हमें डिलीवर नहीं किया और वो स्टेट्स जो प्रेसिडेंट ओबामा को 2008 में और 2012 में जिनको जिताने में उन्होंने किरदार अदा किया, हमें वो स्टेट्स भी हमें नहीं वोट दे सकी। अब सबसे बड़ी मिसाल देख लीजिए पेंसिल्वेनिया, हमने इतना उस पे काम किया, हजारों लोग पिछले 3 महीने
आखिरी जो बड़ी कैंपेन थी वो भी पेंसिल्वेनिया के अंदर, वहाँ पे मसरूफ थे प्रेसिडेंट ओबामा, मिशेल ओबामा जी।
और इसके अलावा फ्लोरिडा देख लीजिए, फ्लोरिडा में भी प्रेसिडेंट ओबामा खुद भी जाते रहे, वहाँ पे काफी काम किया गया, लेकिन पेंसिल्वेनिया भी हमें 65,000 वोट से हम हार गए।
नहीं लेकिन क्यों नहीं दिया, सवाल तो ये था कि क्यों नहीं दिया वोट उन्होंने आपको, ये तो हमें पता है कि उन्होंने नहीं दिया, इस वजह से आप हार गए, लेकिन क्यों नहीं दिया?
जी मेरा ख्याल है, मेरी जो पर्सनल राय है कि अभी भी अमेरिका खातून वोटर के लिए, खातून प्रेसिडेंट के लिए तैयार नहीं है। जो वाइट मेजोरिटी है वो तो डेफिनेटली उन्होंने अपनी कमिटमेंट दी, अपनी रोजी रोटी के लिए डोनाल्ड ट्रंप को वोट दिया कि उन्होंने उनको फैक्ट्रियां चलाने का और मेकिंग अमेरिका,
लेकिन ऑलमोस्ट 50% खातून वोटर भी तो थी ना इसके अंदर, उनके ऊपर तो कोई दबाव नहीं है वहां पे पोलिंग के अंदर।
जी उसके बावजूद देख लीजिए खातून वोटर्स ने भी 52% वाइट खवातीन वोटर्स ने भी डोनाल्ड ट्रंप को वोट दिया। तमाम तर नेगेटिविटी और तमाम तर जो है उन पब्लिसिटी के बावजूद जो वो खवातीन के खिलाफ बात करते रहे, इसलिए कि उनकी जो,
लेकिन क्या आपके जो डेमोक्रेटिक पार्टी की जो प्रेसिडेंशियल कैंडिडेट्स थी उनका जो पॉलिटिकल बैगेज बताया जाता है वो भी तो एक रीज़न हो सकता है, या जैसे प्रेसिडेंट इलेक्ट डोनाल्ड ट्रंप वो ये एस्टेब्लिश करते रहे कि वो एक नाकाबिल एतबार पर्सनैलिटी है, क्या ये चीज़ लोगों के दिलों में बैठ गई थी वाकईतन ऐसा हुआ है?
देखिए ये कॉस्मोपॉलिटन इलाकों में जो पढ़े लिखे और जो बड़े शहर हैं उनमें तो आप इसको क्लेम कर सकते हैं, लेकिन वो शख्स जिसको रोटी नहीं मिल रही है, जिसकी फैक्ट्री बंद हो गई है, जो पिछले 10 साल से अपना फैमिली का फॉर्म बंद करके बैठा हुआ है, उसके लिए ईमेल्स या फीमेल्स दोनों में से किसी का कोई इशू नहीं था। उनके लिए सबसे बड़ा इशू जो हम रियलाइज करने से कासिर रहे थे हकीकतन वो था उनकी इकोनॉमी थी, उनकी फैमिलीज थी, उनकी जॉब्स थी, उनके बिजनेसेस थे। ये जो वाइट बेल्ट है ये हकीकतन फाइनेंशियली बहुत डिप्रेस है इस वक्त, और उन लोगों के
क्या ये सर्वेज आ रहे हैं कि स्पेशली जो सफेद फार्म बेल्ट है उसके अंदर जो वर्किंग क्लास है वो ये समझती है कि अभी तक जो 2008 का मुआशी बहरान था उसके असरात भी गए नहीं है। हमारे साथ ही गाज़ब अहमद से बात करते हैं, आरिफ खान साहब से बात करते हैं। सबा और आरिफ दोनों को बहुत मुबारक पहले तो कि आपकी पार्टी जीत गई है और आपने जो एफर्ट्स की होंगी यकीनन आपको बहुत खुशी होगी। सबा आप बताइएगा, आपको तवक्को थी कि ये नतायज आ जाएंगे क्योंकि पोल्स और प्रोजेक्शंस बहुत मुख्तलिफ थी, आपके लिए भी ये फतह सरप्राइज थी? जैसे डोनाल्ड ट्रंप बजाते खुद ये कह रहे थे कि मैं सरप्राइज कर सकता हूँ ब्रेग्जिट की तरह से, सो ज़्यादातर कहा यह जा रहा है कि आपके अपने कैंप को ये ज़्यादा उम्मीद नहीं थी कि इतने बड़ी लीड के साथ आप जीत जाएंगे, क्या ये समझना दुरुस्त होगा?
जी आई थिंक इट वॉज अ सरप्राइज विक्ट्री, हम सब इतना ज्यादा मार्जिन से जीतना एक्सपेक्ट नहीं कर रहे थे, लेकिन फिर भी वी वर बहुत हैप्पी विद द रिजल्ट्स। लेकिन अभी अब तो असल काम शुरू हुआ है क्योंकि रिपब्लिकन्स आर इन पावर बोथ कांग्रेस में भी, हाउस सेनेट और व्हाइट हाउस, और लाइकली सुप्रीम कोर्ट नॉमिनेशन भी अब रिपब्लिकन ही होंगी, तो इस लिहाज से सारे चैम्बर्स गवर्नमेंट के रिपब्लिकन्स के पास हैं, तो उस लिहाज से तो हमारी पार्टी के लिए बहुत अच्छा है क्योंकि अब वो एक्चुअल पॉलिसीज इनैक्ट कर सकते हैं विदाउट मच अपोजिशन। तो हम लोग आई मीन डोनाल्ड ट्रंप आई थिंक फर्स्ट 100 डेज में,
मैं 100 डेज की तरफ आता हूँ, मैं भी 100 डेज की तरफ आता हूँ, मैं पहले जरा हार जीत का जरा देख लूँ कि पार्टी के अंदर इस पे एनालिसिस क्या हो रहे हैं। आरिफ खान बहुत शुक्रिया आपका भी, आप न्यूयॉर्क में आपसे मुलाकात हुई, हम आपकी खुशी आपके चेहरे पे जो दीदनी थी वो हम देख चुके हैं, लेकिन हमें बताइए कि ये जीत क्यों हुई? आप वाकईतन आप कह रहे थे कि आपको पहले से पता था, आप कॉन्फिडेंट थे, लेकिन इतना कॉन्फिडेंस तो डोनाल्ड ट्रंप को भी नहीं था इस फतह का, इसलिए वो उसको सरप्राइज विक्ट्री कह रहे थे।
دیکھیں ایسا بھائی, سب سے پہلے تو آپ کو پتا ہے کہ ہمیشہ سے جب تک انسٹیٹیوٹ آ کے دیکھیں تو آٹھ سال جو ہے ڈیموکریٹ آتی ہے اور آٹھ سال جو ہے ریپبلکن آتی ہے. تو بیسکلی یہ ٹرم تو ہماری تھی. یہ تو میں اگر آپ میرے پہلے کے بیان بھی اٹھا کے دیکھیں, وسیم بدامی جتنے بھی نیوز پیپر میں نے دیے ہیں, سب کو میں نے یہ کہا تھا کہ چاہے کچھ بھی ہو جائے ریپبلکن نے آنا ہی آنا ہے. اور ڈیموکریٹ جو فیل ہوئی ہے اس کی وجہ یہ ہے فیل ہونے کی کہ انہوں نے ڈلیور نہیں کیا. یہ صرف جو ہے دیکھا جائے تو یہ دوسری کنٹریز میں لگے رہے, انہوں نے اپنے امریکہ کے بارے میں کچھ نہیں سوچا, تو جس کی وجہ سے ڈونلڈ ٹرمپ کو زیادہ وہ ملا ہے. یہ کہتے ہیں کہ ان کو عورتوں نے ووٹ نہیں دیا, عورتوں کو تو ووٹ دینا چاہیے تھا جبکہ ڈونلڈ ٹرمپ نے اتنی ایسی اسپیچ دی ہے اور لیڈیز کے بارے میں بھی, جو کہ کافی لیڈیز ناراض بھی تھیں. تو ان کے پاس تو میں یہ سمجھتا ہوں کہ ڈونلڈ ٹرمپ نے ان کو جتانے میں کوئی کوشش نہیں کری اپنی اسپیچز سے. میرے حساب سے میری رائے اگر دیکھا جائے تو پھر بھی ڈیموکریٹ ہار گئے, اس لیے ہار گئے کہ انہوں نے اپنے سالوں میں جو پرومیسز کیے تھے سیاہ فارم سے بھی وہ بھی ڈلیور نہیں کرے, اور انہوں نے جو کام کرنے تھے وہ نہیں کرے, صرف یہ بزی رہے ہیں دوسری کنٹریز کے مسئلے حل کرنے میں.
ٹھیک ہے, اور ڈونلڈ ٹرمپ یہ کہتے رہے کہ یہ ظاہر ایک امریکہ کے صدر نہیں ہیں, جیسے یہ پورے دنیا کے صدر ہیں, اس لیے ان کو امریکہ پہ توجہ کی زیادہ ٹائم نہیں مل رہا. یہ ان کا ایک وہاں پہ سلوگن رہا الیکشن میں. ہمارے ساتھ رہے گا, ہم چند سیکنڈ کی ایک بریک لیتے ہیں, بریک کے بعد واپس آتے ہیں اور اپنے تینوں پینلسٹ کے ساتھ ہم اپنی گفتگو جاری رکھیں گے.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے, www.urduvoa.com.
پروگرام جہرنگ میں آپ کا خیر مقدم. یہ پروگرام آپ وائس آف امریکہ واشنگٹن سے براہ راست سن رہی ہیں میڈیم ویوز 972 کلو ہرٹز پہ. میں ہوں اسد حسن اور پروڈیوسر ہیں گل رخ, اور بات ہم کر رہے ہیں پریزیڈنٹ الیکٹ ڈونلڈ ٹرمپ, امریکہ کے نیا رجیم, ان کی قیادت میں پہلے 100 دنوں میں کیا بنیادی کام کرنا چاہے گا, کیا بنیادی تبدیلیاں آ سکتی ہیں. امریکہ کے اندر یہ کہا جاتا ہے کہ انسٹیٹیوشنز بہت اسٹرانگ ہیں اور کوئی ریڈیکل تبدیلیاں لائی نہیں جا سکتی ہیں, لہٰذا اس میں سوال یہ بھی پیدا ہوتا ہے کہ وہ پریزیڈنٹ جو بڑی بنیادی تبدیلیوں کے مینڈیٹ کے ساتھ آتے ہیں ان کے لیے کتنی سپیس ہوگی, کیسے وہ اس کو تبدیل کر سکتے ہیں, وہ فارن پالیسی ہو, وہ انٹرنل ایشوز ہوں. لیٹس سے اگر ہم انٹرنل ایشوز پہ ہی بات کریں, اگر وہ یہ کہتے ہیں کہ مسلم ایریا میں جو ہم نے پیٹرولنگ زیادہ کرنی ہے تو اس میں ان کو کیا کرنا ہوگا, اس کے لیے تو بظاہر کوئی ایگزیکٹو آرڈر کی بھی ضرورت نہیں ہے, آٹومیٹکلی جو مشینری ہے وہ سمجھ سکتی ہے کہ کیا کرنا ہے اور وہ اڈاپٹ ہو سکتے ہیں. اگر مسلم ممالک سے امیگریشن وہ چاہتے ہیں کہ کم ہو تو کیا اس کے لیے بھی انہیں کوئی قوانین بدلنے ہوں گے, یا ایگزیکٹو آرڈر سے کام چلے گا, یا صرف ان کا وہاں پہ آ جانا, یو ایس سی آئی ایس اور اس کی جو پولیٹیکل اپوائنٹمنٹس اوپر ہوں گی, ان کی جو ٹیم بیٹھی ہوئی ہوگی ان کے لیے یہ سیلف میسج چلا جائے گا اور وہ خودکار طریقے سے جو پروسیسنگ ہے فائلز کی یا کیسز کی ان کو اس بنیاد پہ دیکھا جائے گا, ہوگا کیا. یہ ہم اس پس منظر میں یہ سوال رکھتے ہیں اپنے پینلسٹ کے سامنے. ملک نہیں ندیم عابد صاحب, آپ بتائیے گا, مینڈیٹ تو ان کا ہے نا جی تبدیلیاں لانے کا, اتنے لوگوں نے ووٹ دیا ہے, لیکن سسٹم کیسے ریزسٹ کرے گا, کانگریس کیسے ریزسٹ کرے گی, اور آپ اپوزیشن, آپ کی پارٹی ہے, ان کے پاس تو اکثریت دونوں ایوانوں میں نہیں ہے, لیکن وہ کیسے وائس کرے گی, لیکن ان کے وائس کرنے کے باوجود وہ کیا بنیادی تبدیلیاں لا سکتے ہیں 100 دنوں میں آپ کے خیال میں؟
دیکھیے یہ بڑا انٹرسٹنگ کوسچن ہے, 100 دن کی نہیں میں تو بلکہ 365 دن کی اور اگلے 4 سال کی بھی بات کروں گا. یہ الیکشن تو جیت لیا اور ہم دل سے ان کو مبارک دیتے ہیں, ہم نے نتائج کو نہ چاہتے ہوئے بھی تسلیم کیا ہے, لیکن تبدیلی لانا اتنا آسان نہیں ہوگا, چونکہ وعدہ کر لینا تبدیلی کا بہت مشکل ہے. ابھی تھوڑی دیر پہلے آپ کے ایک پینلسٹ نے یہ بات کہی کہ ڈومیسٹک پالیسیز میں پریزیڈنٹ کو اتنی کنٹرول نہیں ہوتا, whereas it's totally returned. جو انٹرنیشنل پالیسیز ہیں وہ پینٹاگون, انٹیلیجنس ایجنسیز اور ڈیفینس انڈسٹری, ڈی او ڈی, ڈپارٹمنٹ آف ڈیفینس, یہ مل کے بناتے ہیں. پریزیڈنٹ جنرلی جو ہے ان کے پاس تھوڑا سا لیوریج ہوتا ہے ڈومیسٹک پالیسیز کو چینج کرنے کا, وہ بھی آپ نے کل ایک دن میں دیکھ لیا کہ پریزیڈنٹ الیکٹ انہوں نے ایک دفعہ نہیں کم از کم 25-30 دفعہ یہ بات ریپیٹ کی اوپنلی کہ میں سب سے پہلے الیکٹ ہونے کے بعد اسپیشل سیشن کانگریس کا بلاؤں گا اور اوباما کیئر کو ریپیل کروں گا. اب وہ یہ کہتے ہیں کہ اس میں سے کم از کم 2 ایسی آئٹمز ہیں جو کہ ہم ریٹین کرنا چاہیں گے, देखिए 2 करोड़ लोगों ने ओबामा केयर से इंश्योरेंस ली, 70 लाख जिंदगी में पहली दफा इंश्योरेंस ले सके, उनमें से 30 लाख वो लोग हैं जिनकी प्री एग्जिस्टिंग कंडीशंस हैं। अगर ओबामा केयर उनको कैंसिल कर दिया जाता है, रिबील कर दिया जाता है, वो जिंदगी में कभी अमरीका में इंश्योरेंस नहीं ले सकेंगे बिकॉज ऑफ द प्री एग्जिस्टिंग कंडीशन। सो ये वो रियलिटीज हैं जो डिसीजन मेकिंग में मायने होती हैं, क्योंकि नारा लगा देना कि मैं रिपील कर दूंगा इज डिफरेंट, उसको इम्प्लीमेंट करना इज ऑलमोस्ट इम्पॉसिबल। तो बात यह है कि तब्दीली आई डोंट थिंक कि मुस्तकबिल करीब में कोई इतनी ड्रास्टिक तब्दीली आएगी। और जहां तक उनकी अपनी पार्टी का ताल्लुक है, कांग्रेस में उनकी मेजोरिटी है, सेनेट में भी उनकी मेजोरिटी है, उसमें उनकी अपनी पार्टी के साथ उनके डिफरेंसेस इंशाल्लाह भी जल्दी देखिएगा शुरू होंगे। जिस वक्त सुप्रीम कोर्ट के जजेस की अपॉइंटमेंट का मसला आएगा, उनकी अपनी चॉइसेस हैं, पार्टी की अपनी चॉइसेस हैं। इसके अलावा अभी ये ओबामा केयर भी पार्टी रिपील करना चाहती है, उन्होंने ऑलरेडी प्रेसिडेंट ओबामा के साथ एक मुलाकात में एग्री कर लिया है कि हम इसको रिपील नहीं करेंगे, इसको चेंज करने का सोचेंगे, इंप्रूव करने का सोचेंगे। तो मेरा ख्याल है कि चेंजेस इतनी आसानी से नहीं आएंगी, ये बहुत बड़ा एक इम्तिहान होगा डोनाल्ड ट्रंप साहब के लिए। सबसे पहली चेंज जो वो ला सकते हैं और उनको लानी चाहिए वो अपने एटीट्यूड में है। अब उनका एटीट्यूड, वो बुलिंग वाला एटीट्यूड खत्म होना चाहिए, ये तब्दीली सबसे पहले आनी चाहिए।
इसमें तो एनालिस्ट ये कह रहे हैं कि उन्होंने बड़ी कंसिलियेटरी टोन अडॉप्ट की है, टोन डाउन किया है खुद को, और डेमोक्रेटिक पार्टी ने भी बड़ी मसालाना गुफ्तगू की है, तो शायद वो एक पेज पे आ सकते हैं। सबा अहमद, आपका ख्याल क्या है, क्या बुनियादी तब्दीलियाँ आप तवक्को करती हैं अगले 100 दिनों के अंदर, इंटरनली भी और एक्सटर्नली भी?
I think Donald Trump का focus economy पे होएगा, jobs creation पे होएगा, taxes reduce करने को होएगा। वो जो उनको mandate जो मिला है लोगों से वो economy की base पे मिला है, उनका business background it will help। और I mean वो he's not a traditional career politician, लेकिन उन्होंने जो बातें campaign के दौरान की थी कि उनकी website पे भी है उनका कि American voter के साथ जो contract उन्होंने कहा कि वो पहले 90 डेज में इंप्लीमेंट करने की कोशिश करेंगे, उसमें सबसे ज्यादा फोकस इकोनॉमी, मैन्युफैक्चरिंग, जॉब, इंफ्रास्ट्रक्चर डेवलपमेंट, उस चीजों पर है। और मैं एक बात, आप जो पहले डिस्कस ये लोग कर रहे थे कि क्लिंटन क्यों नहीं जीती, वो इसी वजह से नहीं जीती बिकॉज वो हमेशा डोनाल्ड ट्रंप के अगेंस्ट बोलती थी और वो हेट थ्रेड और फियर क्रिएट करते थे।
ये तो आपके ऊपर इल्जाम है, आपकी पार्टी के ऊपर, हेट एंड फियर के ऊपर पॉलिटिक्स आपने की है।
नहीं, लेकिन वो डोनाल्ड ट्रंप हमेशा पॉलिसी के ऊपर बात करता था, हिलरी क्लिंटन ने पॉलिसीज पे फोकस नहीं किया, उसने सिर्फ माइनॉरिटीज को फोकस करके उनको यूज कर रहे थे।
अब आप ये बताएं, मुस्लिम्स जो ऑलरेडी मौजूद हैं उनके अंदर खतरात तो या खदशे तो हैं, अभी भी देखें ना कुछ प्रोटेस्ट हो रहे हैं बाज़ जगहों पे, उसमें वायलेंस भी रिपोर्ट हो रहा है, तो फियर्स तो हैं उन मुस्लिम्स, क्या करेंगे वो, क्या करेंगे? और क्या वो जो इलीगल इमिग्रेंट्स को निकालने की बात करते थे वो कैसे इम्प्लीमेंट होगा?
नहीं, उन्होंने सिक्योर बॉर्डर्स की बात की है, स्ट्रॉन्ग इमिग्रेशन पॉलिसीज की बात की है, और आई थिंक हर कंट्री के पास राइट होता है कि वो अपने आप को डिफेंड करे और अपने आप के सिक्योर बॉर्डर्स होने ताकि वो मॉनिटर कर सकें कौन इस कंट्री में आ रहा है कौन जा रहा है। अब ओपन बॉर्डर्स तो नहीं कर सकते, तो आई थिंक अभी जैसे पॉलिसीज होंगी, इमिग्रेशन रिफॉर्म विल बी ऑन टॉप प्रायोरिटी एज वेल, क्योंकि वो इलीगल इमिग्रेशन को स्टॉप करना चाहते हैं। और नेशनल सिक्योरिटी की,
और ऑलरेडी जो इलीगल इमिग्रेंट्स मौजूद हैं उनके साथ क्या क्या तवक्कुर रखी जाए?
जो लोग क्रिमिनल्स हैं, जो जिन्होंने कुछ गलत किया हुआ है, अगर वो गलत तरीके से आए हैं तो उनके साथ तो डिपोर्टेशन होंगी। अभी ओबामा के अंडर भी काफी मिलियंस ऑफ लोगों को डिपोर्ट किया गया है, वो नंबर रिपोर्ट नहीं किए जाते, लेकिन अगर आप लॉ ब्रेक करके इस कंट्री में आके रह रहे हैं तो उसके कॉन्सिक्वेंसेस तो होंगे। तो वी विल गेट टू सी दैट, लेकिन आई नो
क्या मुस्लिम इलाकों में पेट्रोलिंग भी ज्यादा हो सकती है?
नहीं, वो उन इलाकों से जहाँ से स्टेट स्पॉन्सर्स ऑफ टेररिज्म है, पहले ही फेडरल लॉज बैन करते हैं वीजाज फ्रॉम सर्टेन कंट्रीज जहाँ पर टेररिज्म की ज्यादा खदशा है, और अब वो पॉलिसीज ऑब्वियसली स्ट्रॉन्गर होंगी। उन्होंने कहा है कि आईसिस सिचुएशन की वजह से सीरिया, इराक, लिबिया, उन कंट्रीज से जहाँ से लोग आ रहे हैं, क्योंकि अभी तो थाउजेंड्स के हिसाब से आ रहे हैं हर महीने, लेकिन उनके अंडर वो ही इज गोइंग टू इंप्लीमेंट स्ट्रॉन्ग वेडिंग और ही इज गोना स्टॉप दैट, क्योंकि वो चाहते हैं कि उन लोगों को रिसेटल किया जाए उनके नेबरिंग अरब नेशंस में जहां पर वो असिमिलेट ज्यादा जल्दी हो सकते हैं, बनस्पत के उनको यहां यूएस में लाएं और उनको लाइफ टाइम ऑफ गवर्नमेंट असिस्टेंस पे रखें और पॉवर्टी की लाइफ दें। उससे बेहतर है कि उनको उन्हीं इलाकों में रिसेटल किया जाए और उनको हेल्प वहां पर की जाए।
जी आरिफ खान साहब, आपका ख्याल क्या है, अगले 100 दिनों में क्या तवक्को रखें नए रिजीम से जब वो 20 जनवरी को अपने जिम्मेदारियां संभाल लेंगे? तो
देखिए मैं इत्तेफाक करता हूँ, सरवर जी ने जैसे फरमाया कि हम लोग सेम ही पेज से हैं, कि उन्होंने आके अपने बिजनेस डेवलप करने हैं, प्लस ये कि वो खुद एक बहुत बड़े बिल्डर रह चुके हैं, बिल्डिंग उन्होंने बनाई है, जॉब वगैरह दोबारा वापस लेके आएंगे, जो उनका मेन फोकस है। और रहा जैसे कि इलीगल की बात है, तो जो भी जिस कंट्री में इलीगल रहता है उसको तो वापस जाना चाहिए अगर वो गलत काम करके पकड़ा जाए, वरना ऐसे नहीं होता कि किसी इलीगल को पकड़ के फ्रांस की तरह या सऊदी की तरह उठा के वापस भेज रहे हैं, ऐसा कोई पैनिक नहीं है। ऐसे सिर्फ हम लोग के दिमागों में चल रहा है, बाकी मैंने तो अभी उनकी स्पीचेस भी देखी है, काफी उन्होंने अपने आपको चेंज कर दिया है, उन्होंने हिली को भी वेलकम किया, हिली ने भी उनको वेलकम किया है।
लेकिन एक बात फिर आपसे पूछना चाहूंगा, अगर आप ये समझते हैं कि उन्होंने तब्दील कर दिया है, तो उनको तब्दील होने का मैंडेट तो वोटर ने नहीं दिया था, जो वो इलेक्शन कैंपेन में कह रहे थे उनके पास तो मैंडेट उस बात का है।
तो वो देखें, जब कोई वोट लेने जाता है वो टॉक डिफरेंट होती है, और जब आप प्रेसिडेंट बन जाते हैं, आपने शायद देखा नहीं
सर, ये देखिए ये वही तीसरी दुनिया में तो हो सकता है, अमेरिका के अंदर तो अकाउंटेबल होंगे ना, अमेरिका में तो ये वोटर कैसे थे ना, इसका मतलब ये कि आप इलेक्शन कैंपेन में जो हमारे साथ वादे कर रहे हैं या जो बात आप कर रहे हैं, इसका मतलब ये महज इलेक्शन कैंपेन था कि उसके बाद जो है
थोड़ा सा तो होता है ना, आप इसको तो बिल्कुल वैसे नहीं कर सकते 100%, मतलब ऐसा तो नहीं है कि जो उन्होंने कहा 100% वो करके जाएंगे, किसने आज तक किया 100%। अब कुछ बातें ऐसी होती है,
चलो हम 10% आपसे पूछ रहे हैं कि पहले 100 दिनों में वो क्या आप उनसे एक्सपेक्ट करते हैं, पहले 100 दिनों में क्या करेंगे वो, अब वो जैसे इस्लामिक स्टेट या दाइश को ख़त्म करने की बात करते हैं, तो वो क्या क्या कैसे ख़त्म करेंगे दाइश को?
दाइश को तो हर एक ख़त्म करना चाह रहे हैं, इवन कि आप देख लें दूसरी कंट्रीज भी, अमेरिका ने भी काफ़ी कोशिश की, अब अपनी नई स्ट्रेटजी अपने नए लोगों के हिसाब से बनाएंगे, जो सबसे पहले तो जितने लोग वहाँ से आ रहे हैं अमेरिका, जो कि सीरिया है और दूसरी कंट्रीज से लोग आते हैं यहाँ पे हंगामे करते हैं, दूसरी प्रॉब्लम क्रिएट होती है, जिसकी वजह से हम लोग ट्रबल में आते हैं, वो हमारे लिए आसानी कर रहे हैं उनको रोक के, जो बॉर्डर की लाइन जो बात कहते हैं कि मैं वॉल खींचूंगा, विच इज़ वेरी गुड, वो हमें प्रोटेक्ट कर रहे हैं बेसिकली।
अच्छा, हमारे साथ रहेगा, मैं जाहिद गिशकोरी हैं, पाकिस्तान में सीनियर साफी हैं और वाशिंगटन पोस्ट के लिए भी लिखते हैं, मैं थोड़ी उनसे इनपुट लेता हूँ क्योंकि इस वक्त हम इलेक्शन पे बात कर रहे हैं, वो भी बड़ा क्रिटिकली उसको फॉलो करते हैं, बड़ा क्लोजली वॉच करते रहे। जाहिद, ये बताइएगा ज़रा, उस जिस रीजन में आप बैठे हैं वहाँ पे क्या, यहाँ पे तो ये कहा जा रहा है कि कुछ कम्युनिटीज़ के अंदर फियर्स हैं, वहाँ पे क्या फियर्स हैं? अब यहाँ पे नया रिजीम आ रहा है, पहले 100 दिनों में वो ख़ासतौर पर पाकिस्तान अफगानिस्तान और वो जो बॉर्डर रीजन है उसमें जो मिलिटेंसी अस्करियत पसंदी जिस नोयत की जा रही है, आज भी दो बड़े वाक़ात हुए हैं दोनों तरफ में, अफगानिस्तान में भी पाकिस्तान में भी। सो अमरीका की नई क़यादत किस मूड के साथ उन इश्यूज़ को डील कर सकती है, क्या स्पेकुलेट किया जा रहा है उस रीजन में?
असद, आप मुझसे पूछना
जी ये सवाल आपसे पूछा है, आप ऑफकोर्स आप वहाँ पे आप बैठे हैं।
असद देखें, ये पहली दफा मैंने देखा है, दूसरे अमेरिकन इलेक्शन को मैं देखता हूँ एज ए जर्नलिस्ट, स्ट्रॉन्ग रिएक्शन आया है पाकिस्तान से, और ये एक महज इत्तफाक है, दूसरे साइड बॉर्डर पे लोग वेलकम कह रहे हैं, जबकि इस साइड बॉर्डर पे एक स्ट्रॉन्ग रिएक्शन है जो आप सोशल मीडिया पे देख सकते हैं, न्यूज़पेपर्स में देख सकते हैं, टेलीविजन स्क्रीन पे देख सकते हैं, लोगों की एक नेचुरल टेंडेंसी थी कि हिलरी क्लिंटन शायद आए प्रेसिडेंट के तौर पर, वो पाकिस्तान के पॉलिटिशियन और पाकिस्तान के सिस्टम को करीब से समझती हैं, जबकि ट्रंप बिल्कुल स्ट्रेंजर हैं पाकिस्तानियों के लिए। लेकिन बड़ा चैलेंज ये है, जो सबसे पहले आपने देखा होगा यहाँ से ये एक फिजा बन पा रही है कि प्राइम मिनिस्टर को ट्रंप को लेटर लिखना चाहिए, उसमें ये वाजे तौर पर कहना चाहिए कि ना सिर्फ हम काम करने को तैयार हैं अमेरिका के साथ जिस तरह एक अलायंस चल रहा है, बल्कि हम चाहते हैं कि अमेरिका इंडियन हेल्थ कश्मीर का जो इश्यू है, जिस तरह ट्रंप ने अपने स्टेटमेंट में भी तकरीरों में भी ये जिक्र किया था और सोशल मीडिया और दूसरे जरा से ये पता चलता रहा है कि वो मीडिएटिव रोल प्ले करने को तैयार हैं, कि बाकायदा तौर पर पाकिस्तान को लिखना चाहिए इस इश्यू पर, ये लेटेस्ट फॉरेन ऑफिस की तरफ से
ये चीज़ें वहाँ पे सिंगल देखिए। बहुत शुक्रिया, हमारे साथ रहेगा अपने जो पैनल में बाकी हमारे साथ मौजूद थे मेहमान, मलिक नईम आबिद साहब डेमोक्रेटिक पार्टी से वाबस्तगी, सबा अहमद साहब रिपब्लिकन पार्टी से, और आरिफ खान वो भी रिपब्लिकन पार्टी से थे। इन तीनों मेहमानों का हम शुक्रिया अदा करेंगे और एक ब्रेक पे हम जाएंगे, ब्रेक के बाद जब वापस आएंगे तो हमारे साथ होंगे जाहिद गिशकोरी और मौलाना ताहिर अशरफी हमें ज्वाइन करेंगे, मेम्बर इस्लामी नजरियाती कौंसिल। एक ब्रेक के बाद
आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है। में बैठे बहुत डर लगता है, उधर बच्चे लोग को मारते हैं, अभी बिजली है ऐसा करंट लगाते हैं।
माइक्रोफोन की दूसरी जानिब नहीं बल्कि उसके सामने हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो और वेब पर सुनाएंगे।
प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहक होगी।
फोन से रास्ता करते 2 लाख रुपए लाओ, अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urdu.voa.com। आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
प्रोग्राम जहानंग में आपका खैर मकदम। मैं हूँ असद हसन, प्रोड्यूसर हैं गुलरुख, और प्रोग्राम ये सुन रहे हैं मीडियम वेव्स 972 किलोहर्ट्ज़ पे वाशिंगटन से बराह रास्त वॉइस ऑफ अमेरिका पे। और प्रोग्राम के सिलसिले में हम बात करेंगे इस्लामी नजरियाती कौंसिल, उनको ख़त लिखा गया है अपने एक रुकन की जानिब से जिनका जाहिद महमूद कासमी साहब की तरफ से, साहिबजादा जाहिद महमूद कासमी, और उनसे कहा यह गया है कि वो मर्दों के हकूक के मामले को भी आइंदा जो इजलास है उसको अब उसके एजेंडे में शामिल करें। इस्लामी नजरियाती कौंसिल के जो चेयरमैन को ख़त लिखा गया उसमें यह मौक़िफ़ इख्तियार किया गया है कि बाज़ ख़वातीन की तरफ से मर्दों के हकूक की हक तलफी हो रही है और इसलिए ख़वातीन के हकूक के तहफ़ुज़ के बिल की तरह मर्दों के हकूक के तहफ़ के लिए भी एक बिल या सिफारशात वो मुरतब की जानी चाहिए। ये वो प्लेटफॉर्म है जहाँ से सिफारशात जब जाती हैं तो उनको सामने रखते हुए लेजिस्लेशन भी होती है। एक बड़ा बुनियादी सवाल जब यहाँ पे होता है तो तीसरी दुनिया पाकिस्तान, थर्ड वर्ल्ड कंट्रीज़ और तरक्की पज़ीर ममालिक, वहाँ पे अमूमन उनको ये कहा जाता है कि वो तो मेल डोमिनेंट सोसाइटी हैं, यानी जहाँ पे मर्दों का असर व रसूख बहुत ज़्यादा होता है, घरों से लेके ऑफिसेस तक और ज़िंदगी के मुख्तलिफ शोबों के अंदर। तो वहाँ पे क्या वाकईतन मर्दों को कुछ चैलेंजेस हैं या ये ज़राफ़त और लताफत के पहलू के तौर पर ही इसको देखा जाए। हमारे साथ हैं मौलाना ताहिर अशरफी साहब, आलिम दीन हैं और इसके अलावा एंकर हैं टेलीविजन के और मेंबर भी हैं इस्लामी नजराती कौंसिल के। जाहिद गिशकोरी साहब हमारे साथ मौजूद हैं, साफ़ी वाबस्तगी उनकी डेली न्यूज़ और वाशिंगटन पोस्ट के साथ हैं। मौलाना साहब हमारे साथ हैं, बताएगा कभी नहीं है। जाहिद साहब आप हमें बताइएगा क्या पस मंज़र है इस ख़त का जो लिखा गया है, और वाकईतन क्या चैलेंजेस हैं या ये चैलेंजेस सिर्फ जो इससे पहले ख़वातीन के ख़िलाफ़ डोमेस्टिक वायलेंस की लेजिस्लेशन हुई उसको टॉन्ट किया गया इसमें?
अब मेरा ये ख्याल है कि जो CIA है, काउंसिल फॉर इस्लामिक आइडियोलॉजी, ये इतनी ज़्यादा कंट्रोवर्शियल हो गई है पाकिस्तान में कि इस पर इसके मेंबर्स के दरमियान भी इतने ज़्यादा इख्तलाफात हैं जो हमारे पास अंदर की बातें आती हैं कि कोई अपना पॉइंट ऑफ व्यू दे रहा होता है जबकि दूसरी तरफ एक आलम दीन दूसरा पॉइंट ऑफ व्यू दे रहे होते हैं, तो सेम एक इशू पर। जहाँ पाकिस्तानी सोसाइटीज में अगर आप देखें चैलेंजेस तो हैं, मैं नहीं देखता कि मर्दों के लिए कोई ऐसा बड़ा चैलेंज है, मेरे ख्याल में कोई बड़ा चैलेंज नहीं है। लेकिन जो रिसेंटली 2 लेजिस्लेशन आई हैं पार्लियामेंट में, ये बिल्कुल लैंडमार्क लेजिस्लेशन थी एंटी रेप की, और इसके अलावा एक और लेजिस्लेशन थी डोमेस्टिक वायलेंस के हवाले से, ये बड़ी इंपॉर्टेंट थी। और मेरे ख्याल में इस इशू पर वो डिस्कशन या इसकी कंपैरेटिवली चीज़ें देखना चाहेंगी, लेकिन मीडिया इस कॉन्टेक्स्ट को हमेशा डिलिब्रेटली गलत लेता रहा है, चीज़ों को कंट्रोवर्शियल करता रहा है। पहले इसी से पहले जुड़वा एक स्टेटमेंट मीडिया में आया था कि आप किसी हद तक अपनी ख्वातीन को उस पर हाथ उठा सकते हैं, उसको डांट सकते हैं, उसको ये इस्लाम में है, इस तरह की चीजें डिस्टॉर्ट होती रही हैं। लेकिन क्वेश्चन मार्क सिविल CIA पर जरूर है, उसकी वजह यह है कि अब तक ये 176 रिकमेंडेशन दे चुकी है, और इसका बेसिक तो ये था कि पाकिस्तान के आईन को इन्होंने देखना था कि किस तरह से इस्लामी मुल्क है, उसमें आगे पीछे कोई झोल हो उसको देखना होता है या अपनी रिकमेंडेशन देती है, लेकिन सिर्फ 15% जहाँ तक मेरे नॉलेज में है और मुझे इसका यकीन है कि इस पर इम्प्लीमेंटेशन होता है। जिस आप इसी लेजिस्लेशन पर जो एंटी रेप का है लेजिस्लेशन, जिसमें सूरत निसा का भी जिक्र किया गया इस लेजिस्लेशन में, कि अगर इसके अलावा आपने देखा होगा आनर किलिंग का बहुत इंपॉर्टेंट लेजिस्लेशन आया, जिसमें आप पेरेंट्स जो हैं वो मुआफ नहीं कर सकते, अगर मुआफ कर भी दें लेकिन उसको माफी नहीं मिलेगी जो आदमी आनर किलिंग करेगा। तो ये सूरत निसा में बाकायदे तौर पर लिखा हुआ है, बड़ा एक
अच्छा। अभी आपको टेस्ट केस में ये क्या लगता है, ये वाकिस्तान आइंदा एजेंडे में होगा और खत लिखने वाले जो मेंबर हैं बजाते खुद उनसे पूछा जाएगा कि सनोयत के वाकयात के सनोयत कहाँ कहाँ हो रहे हैं और कितनी कहना चाहिए कि किस रेशो से हो रहे हैं, क्योंकि कोई का दुखा वाक्य अगर है सो वो तो बहुत अच्छा।
इस तरह की चीज़ें बड़ी इंपॉर्टेंट हैं और अभी मौलाना साहब हमारे साथ हैं, वो इसके मेंबर भी हैं और पाकिस्तान उलमा काउंसिल के चेयरमैन भी हैं, बड़े ज़ीरत वाले आदमी हैं, ये इस बेहतर पोजीशन में होंगे कि ये एक एक ऐसे एजेंडे के तौर पर लिया जाएगा, जस्ट डिस्कशन इस पे होगी या फिर CIA इस पे कुछ करना चाहेगी, अपनी रिकमेंडेशन पार्लियामेंट को देना चाहेगी, क्योंकि पार्लियामेंट हमेशा उसको इग्नोर करता रहा है क्योंकि वो समझते हैं कि मोस्ट ऑफ द टाइम इररिलेवेंट इनकी रिकमेंडेशन होती है, इसलिए पार्लियामेंट उसको इग्नोर कर देता है और पार्लियामेंट पर कोई बाइंडिंग नहीं है कि वो इनकी रिकमेंडेशन ले। लेकिन इस तरह की लेजिस्लेशन जब होती है जिसमें हमारे इस्लामिक पॉइंट ऑफ व्यू कुरान मजीद और सुन्ना की चीजें उसमें इन्वॉल्व होती हैं, तो जरूर ये उस लेजिस्लेशन को देखते जरूर हैं, अपना इनपुट देते हैं या मीडिएटिव रोल प्ले करते हैं, जिस तरह से ये एंटी रेप और एंटी ऑनर किलिंग के बिल पास हुए इनका इनपुट शामिल था उसमें।
सही। अच्छा मौलाना साहब से हमारा रابطہ इस वक्त नहीं हो पा रहा, लेकिन हम असल में इससे पहले भी जो लेजिस्लेशन हुई जिसमें डोमेस्टिक वायलेंस को दरहकीकत डिस्करेज करने वाली, तो उसमें हुकूमत ये वजाहत करती रही कि हमने तो खातून या मर्द का नाम नहीं लिया है, हमने तो ये कहा है कि जो डोमेस्टिक वायलेंस का शिकार होगा उसमें वो खातून भी हो सकती है वो मर्द भी हो सकता है। सो इससे पहले जो लेजिस्लेशन हो चुकी है क्या उसमें वाकईतन कुछ सुकम है कि इस मशवरे की या इस सजेशन की ज़रूरत पड़ी है?
नहीं, देखिए हमेशा जो इंसान के बनाए हुए कानून होते हैं या जो भी लेजिस्लेशन होती है पार्लियामेंट में, मैं पाकिस्तान की बात कर रहा हूँ, हमेशा उसमें गुंजाइश जरूर रही है कि आप इसको बेहतर कर लें। पाकिस्तान में ऑलरेडी ओवर लेजिस्लेशन है मुख्तलिफ इश्यूज पर, आप विमेन के राइट देख लें, कानून मौजूद है, बात उस पर इन्फोर्समेंट की आती है, आप ये देखना होता है कि उस पर अमल दरामद कितना होता है। आप
जाहिद इस वक्त हमारे साथ चूंकि मौलाना साहब नहीं है, सो मौलाना साहब नहीं है तो मैं चाहता हूं कि जो पिछला एक सेगमेंट था उसमें मैं कुछ अपडेट्स आपके साथ शेयर करूं। आपने वो जो बलूचिस्तान के अंदर ट्रेनिंग सेंटर पे हमले में बड़ी एक्सक्लूसिव रिपोर्टिंग की थी, आज बलूचिस्तान एक बार फिर हदफ बनाया है, हब का इलाका और वहाँ पर एक मज़ार, आपको मालूम है कि मज़ार के ऊपर हमले किस तरफ से किए जाते रही हैं। सो अभी कुछ लीड्स हैं हुकूमत के पास एजेंसीज के पास इस रेफरेंस में, आप कुछ बता सकते हैं कि मुमकिन तौर पे कौन से हाथ हो सकते हैं, कौन से ग्रुप हो सकते हैं इस तरह के हमलों के पीछे?
देखिए ये बिल्कुल बड़ा ज़बरदस्त आपने क्वेश्चन किया है, ये आज से कुछ 10 दिन पहले से बलूचिस्तान अंडर हाई अलर्ट जा रहा था, हमने भी ट्वीट किए, इसके कुछ डॉक्यूमेंट हमारे साथ शेयर किए गए क्योंकि हमने इसको पब्लिक नहीं किया लेकिन एक ट्वीट की शक्ल में दिया। अब ये आप देखें बलूचिस्तान में इस वक्त खतरनाक तरीन दहशतगर्दी जो कि सेक्टेरियन फिरका वाराना शक्ल में हो रही है, उसकी वजह ये है कि यहाँ से लश्कर झंडवी के लोग साउथ पंजाब से या पंजाब के इलाकों से निकल के उन्होंने बलूचिस्तान को एक आमादगाह बनाया है, और ना सिर्फ आमादगाह बनाया है बल्कि उन्होंने अपने नेटवर्क को एक ग्लोबल नेटवर्क बनाया है, जिसका लश्कर झंडवी अलालमी अभी दाइश के साथ और फिर अफगानिस्तान में और डायरेक्टली जो हमें बताया जाता है सीरिया में उनके साथ कॉन्टेक्ट में है, बल्कि ये भी बताया जाता है कि कुछ लोग यहाँ पर आ चुके हैं जो इसको इंटरनेशनल लेवल की खतरनाक ट्रेनिंग दे रहे हैं, और यही एक वजह है आपने देखा होगा कि बलूचिस्तान की शक्ल गुज़श्ता 4 महीने में 2012 जैसी हो गई है।
बहुत शुक्रिया जाहिद, मुझे यहाँ पे इसको ख़त्म करना होगा, प्रोग्राम अपने बिल्कुल इख्तिताम को पहुँचता है। हमारे साथ प्रोड्यूसर थी गुलरुख असद हसन, को इजाज़त दीजिए, अल्लाह हाफिज़।
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔